اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد وآلہ طیبین الطاہرین المعصومین المظلومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الى قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی محکم کتابہ المبین وہو اصدق القائلین وقول الحق، بسم اللہ الرحمن الرحیم، ولا تہنوا ولا تحزنوا وانتم الاعلون ان کنتم مومنین، صلوات بھیجی محمد وآل محمد پر۔ عزیزان محترم، آج کا یہ احتجاجی دھرنا، آج کا یہ احتجاجی مظاہرہ، یہ تمام حضرات جانتے ہیں کہ گزشتہ دو دن پہلے جو بلوچستان کے مچھ میں بے گناہ مزدوروں کو، نہتے مزدوروں کو شہید کیا گیا، یہ ان کی حمایت میں ان سے اظہار یکجہتی کرنے کے لیے یہاں پر موجود ہیں، یہاں پر بیٹھے، اور صرف یہاں پر نہیں بیٹھے، کراچی کے مختلف مقامات پر لوگ ان سے اظہار یکجہتی کرنے کے لیے بیٹھے ہیں، اور حکومت کی بے بسی کا، حکومت کی اور ریاست کی بے حسی کا ماتم کر رہے ہیں۔ ہم اپنے شہیدوں کا ماتم نہیں کرتے، ہم تو شہید ہمارے زندہ ہیں، ہم شہیدوں کا ماتم نہیں کر رہے، بلکہ ہم ریاست کی اور حکومت کی بے حسی اور بے بسی کا ماتم کر رہے ہیں۔ میں گزشتہ چار دن سے، ایک ہفتے سے شہر سے باہر تھا، اور تھر پارکر سے سیدھا یہاں پر آیا ہوں، اور صورت حال یہ ہے کہ حکومت کی طرف سے اب تک کوئی پیش رفت نہیں ہے، کوئی خاص نہیں ہے۔ تین باتیں کروں گا آپ سے بنیادی، اور اس کے بعد اجازت لوں گا، کیونکہ اور بھی دھرنوں میں جانا، اور پھر صبح انشاءاللہ کوئٹہ روانگی ہے، انشاءاللہ حضرات سے جو کوئٹہ میں بیٹھے ان سے اظہار یکجہتی کے لیے۔ دیکھیے، پہلا مسئلہ یہ ہے کہ یہ جو قتل ہوا بلوچستان میں، یہ جو حادثہ پیش آیا، سانحہ پیش آیا، یہ کوئی نیا واقعہ نہیں ہے بلوچستان میں، یہ بلوچستانی حکومت کے لیے، یہ ریاست پاکستان کے لیے کوئی نئی چیز نہیں ہے کہ کوئی نئی بات ہوئی اور اس کے لیے مشکلات ہوں۔ ایک واقعہ ہوتا، دو واقعات ہوتے، تیسرا ہوتا، چوتھا ہوتا، تسلسل کے ساتھ 20 سال سے بلوچستان کی یہی اب تک صورتحال ہے۔ 20 سال گزر گئے بلوچستان میں، یہی صورتحال ہے بلوچستان کے اندر۔ خواتین وہاں ماری گئیں، بچے وہاں مارے گئے، شناختی کارڈ دیکھ کر زائرین کو بسوں سے اتار کر وہاں مارا گیا، ہزارہ ٹاؤن میں دوسرے علاقوں کے اندر دھماکے ہوئے، خودکش حملے ہوئے، جس میں 100-150 مومنین شہید کر دیے گئے۔ یہ اتنا بڑا نیٹ ورک دہشت گردوں کا آیا کہاں سے؟ یہ اتنا بڑا نیٹ ورک دہشت گردوں کا بنایا کس نے بلوچستان میں، کہ اتنا بڑا نیٹ ورک کے ریاست پاکستان نے اتنے بڑے بڑے پاکستان میں آپریشن کیے، رد الفساد یہاں پر ہوا، ضرب عزم یہاں پر ہوا، قومی ایکشن پلان اس ملک میں بنا، بڑے دعوے کیے ریاست میں، ہم نے دہشت گردوں کی کمر توڑ دی، ہم نے دہشت گردوں کے نیٹ ورک کو ختم کر دیا۔ یہ مزدوروں کا قتل، مزدوروں کا ذبح ہونا ریاست پاکستان کے اوپر ایک سوال اٹھاتا ہے، ریاست پاکستان پر سوال اٹھاتا ہے کہ تم نے اتنے بڑے دعوے کیے، اس کے بعد یہ سب کیا ہوا؟ ان کی کس سے دشمنی تھی؟ انہوں نے کیا کیا تھا؟ یہ جو بیچارے مچھ میں لوگ مارے گئے، اپنے بچوں کا پیٹ پالنے کے لیے مزدور گئے تھے، اپنے بچوں کا پیٹ پالنے کے لیے، رزق حلال کے وصول کے لیے محنت کر رہے تھے، یہ پھر کیسے ہوا؟ یہ ریاست پاکستان اور حکومت پاکستان جواب دے گی، اس کی ذمہ داری ہے پاکستان میں لوگوں کی جان، مال، عزت و آبرو کا تحفظ کرنا، یہ کسی بھی ملک میں ریاست کی اور اسٹیٹ کی ذمہ داری ہوتی ہے، اپنے عوام کا، اپنے شہریوں کا تحفظ کرنا۔ اور میں سمجھتا ہوں بلوچستان میں ریاست ناکام ہو چکی ہے، بلوچستان میں حکومت ناکام ہو چکی ہے، کیسے اتنا بڑا نیٹ ورک پڑا تھا؟ मैं अभी आपको बताऊं, एक हकीकत बात बताऊं, मैं यहां से निकला कराची से सफर करने और मैं वो नंगर पार कर थर पार कर तक पहुंचा। मेरे पीछे इस मुल्क के इदारे इदारे चल रहे थे, जहां जाता था क्यों आए हैं, क्या मकसद है, लोगों को फोन करके कहते थे कि नादिर साहब यहाँ खिताब क्या कर रहे हैं, फला जगह क्या कर रहे हैं। मैं कराची से अपना घर छोड़कर जाकर कहीं बात करता हूँ तो पूरी पाकिस्तान की एजेंसियां मेरे पीछे होती है। ये पाकिस्तान में दहशत गर्दों का इतना नेटवर्क चल रहा है, ये पाकिस्तान की 28 एजेंसियां क्या कर रही है, ये इनकी जिम्मेदारियां थी। और बाद में जब वाकया हो जाता है तो फिर लकीर पीटी जाती है कि हम देख रहे हैं, हम ये करेंगे, हम वो करेंगे, हम फला करेंगे, धमाका करेंगे, क्या किया तुमने, बताओ किससे सवाल करें, वजीर आजम से सवाल करें, किससे सवाल करें, ये अवाम ये किसके दरवाजे पर जाएगी। इस पाकिस्तान में जितना हक जीने का वजीर आजम को है या किसी इदारे के सरबरा को है, उतना ही हक पाकिस्तान में मेरे जीने का भी है। मुझसे मेरे हक को छीना जाता है इस मुल्क में, एक तसल्लुक के साथ हजारा कम्युनिटी को निशाना बनाया जाता है। ना वो खेलने के लिए मैदानों में जा सकते हैं, ना बाजारों में कारोबार कर सकते हैं, ना यूनिवर्सिटियों में पढ़ सकते हैं, ना कॉलेजों में जा सकते हैं। एक नो गो एरिया बनाकर उनको मैसूर कर दिया, दहशत गर्द दंग मनाते घूम रहे हैं, दहशत गर्दों के नेटवर्क मजबूत है और आवाम को मैसूर कर दिया गया। जिम्मेदारी किसकी है, कौन है? और अफसोस की बात तो यह है कि रियासत मदीना का दावा करने वाले जो रियासत मदीना की बात करते थे, लोगों ने यही तो मुतालबा किया था कि जब तक वजीर आजम आकर यकीन दहानी नहीं कराएंगे, जब तक वजीर आजम हमारे मुतालबात नहीं सुनेंगे, हम यहां से धरना खत्म नहीं करेंगे। तो वजीर आजम साहब, आपके पांव में कौन सी मेहंदी लगी हुई है कि जो आपका जहाज उड़ के नहीं दे रहा, 3 दिन से -10 के अंदर, -11 के अंदर लोग अपने बच्चों के साथ बैठे हैं। और रियासत वालिया मदीना का हाल यह है कि अब तक क्वार्टर नहीं पहुंचे, हम यहां तो अभी बैठे हैं। अगर वजीर आजम पाकिस्तान वहां नहीं पहुंचे, मैं आपको मुखातिब करकर ऐलान कर रहा हूं, अगर वजीर आजम पाकिस्तान सुबह तक नहीं पहुंचे तो यह धरना सिर्फ यहां नहीं होगा, फिर हम पूरे सिंध को जाम कर देंगे। और हमने अपनी हिकमत अमली बना ली है, हमारी स्ट्रेटजी तैयार है, हमारी हिकमत अमली तैयार है। कल से आहिस्ता आहिस्ता मैं अपने सिंध के मोमिनों से कहता हूं, तैयार हो जाओ, आमादा हो जाओ, कल से मेन शाहराओं पर धरने दो, एहतजाज करो, हुकूमत को उसकी बेबसी की तरफ और बेहिसी की तरफ मुतवज्जे करो। ये मत समझना तशय्यो कोई सियासी पार्टी है, ये मत समझना कि शिया कोई सियासी पार्टी है, तशय्यो एक कौम है, कौम। ये बाज लोग सियासत मदार और ये तजिए निगार कहते हैं, भाई फला जगह हालात खराब होते हैं, फला मुल्क में शिया मरता है या फला शहर में शिया मरता है, तो यहां क्यों बैठ जाते हैं, वहां क्यों बैठ जाते हैं। तुम्हें ये मालूम नहीं है कि तशय्यो पार्टी नहीं है, तशय्यो कोई जमात नहीं है, तशय्यो एक कौम है, मिल्लत है। और जो चीज हमें जोड़ती है आपस में, वो अली इब्ने अबी तालिब की विलायत है कि जो हमें जोड़ के रखी हुई है। तुमने क्या समझा, जख्म हम एक जिस्म की मानिंद है, हमारे पांव के नाखून में अगर चोट लगती है तो सर तक तकलीफ महसूस होती है। अगर हमारा कोई जख्मी होगा बलूचिस्तान में, पारा चुनार में, गिलगित बल्तिस्तान में, या मुल्क के क्या दुनिया के किसी कोने में अगर किसी शिया को जख्म आएगा, उसकी तकलीफ हमें होगी। आज जो हम यहां बैठे उनसे इजारे यकजहती के लिए बैठे हैं, उनसे मोहब्बत करने के लिए बैठे हैं, और हमारा ये धरना मशरूत है उनके मुतालबात के साथ। जब तक उनके मुतालबात मंजूर नहीं होंगे हम बैठे हैं, जब हमारे वो वर्सा ऐलान कर देंगे कि हमारे मुतालबात मंजूर हो गए, खत्म कर दो, तो हम उनके कहने पे धरना खत्म कर देंगे। हमारे मशरूत है मुतालबात, लिहाजा उनको तनहा ना समझो, ये पूरी कौम तशय्यो के साथ खड़ी है। तुमने तशय्यो की ताकत को माजी में देख लिया है, हमने कुछ भी नहीं किया, आज भी बैठे और भी इस मुल्क में धरने हुए होंगे, तुमने देखे होंगे कितने हंगामे आराई हुई, क्या कुछ हुआ, यहाँ कोई ना घमला टूटा ना पत्ता टूटा, कुछ नहीं है। क्या किया हमने, एक ज्यादती तुमने हमारे साथ ये किया कि 20 साल से लोग मारे जा रहे हैं, हजारों की तादाद में लोग मारे गए हैं, کی تو بلتستان پارا چناؤ سے لے کے کراچی کے ساحل تک ہزاروں کی تعداد میں بے گناہ شیعہ مارے گئے ہیں. ہم کمزور نہیں ہیں, ہم کمزور نہیں ہیں, ریاست ہمیں کمزور نہ سمجھے. تشیع اتنی طاقتور ہے, خدا کی قسم اگر تم درمیان سے اٹاک ہٹ جاؤ, اگر درمیان سے ریاست نکل جائے تو ہم بتا سکتے جس طرح ان دہشت گردوں کی نا ہم نے شام میں رگڑی تھی پاکستان میں بھی ذلیل کر سکتے ہیں ان کو. ہم تو کہہ رہے ہیں ہٹ جاؤ بیچ سے. اگر تم سے یہ چند دہشت گردوں کے ٹولے اگر کنٹرول نہیں ہوتے ہٹ جاؤ بیچ سے, ہٹ جاؤ بیچ سے, پھر ہم جانے وہ جانے. ہمیں حسین نے, کربلا نے جینا بھی سکھایا, مرنا بھی سکھایا ہے. حسین نے ہمیں بتایا ان حالات میں, بدترین حالات میں کیسے جیا جاتا ہے, کیسے اپنی بقا کی جنگ لڑی جاتی ہے. اگر تم سے نہیں سمجھ سکتے تو میدان سے ہٹ جاؤ. ہم اپنا تحفظ کرنا جانتے ہیں, ہم نے دنیا کے کونے کونے میں اپنے تحفظ کیا, اور یہ تو کچھ نہیں ہے. ان کے آقا جنہوں نے بلین ڈالر خرچ کیے تھے پوری دنیا میں تشیع کو ختم کرنے کے لیے, وہ ذلیل و رسوا ہوگا تو ان کی حیثیت کیا ہے. لیکن سوال پھر ریاست پہ آتا ہے, اس کی ذمہ داری ہے. لہذا ان کے قاتلوں کو گرفتار کیا جائے, بلوچستان میں دہشت گردوں کے نیٹورک کو توڑا جائے, بلوچستان میں ٹارگیٹڈ آپریشن کیا جائے, یہ ریاست حکومت کی ذمہ داری ہے. دوسرا مسئلہ جو میں آپ کے سامنے کہنا چاہتا ہوں, ایک طرف ہم لاشیں اٹھا رہے ہیں, ایک طرف ہم اپنے مظلوموں کے پیاروں کے جنازے اٹھا رہے ہیں. کتنے لوگ ایسے ہیں جس کے پانچ گھر میں افراد تھے, وہ پانچوں کے پانچوں مارے گئے. تف ہے پاکستان پر, تف ہے اس ملک کی حکومت پر کہ جن کا سہاگ بھی چلا گیا, سہارا بھی چلا گیا, آسرا بھی چلا گیا. افسوس ہے, ہمیں افسوس نہیں, ہم تو خدا رسول اور اہل بیت کی بارگاہ میں سرخ ہوئے ہیں. یہ کالک تمہارے منہ پہ ملی ہے, حکومت کے تمہاری ذمہ داری. ایک طرف ہم لاشیں اٹھا رہے ہیں, دوسری طرف تم ہمارے لوگوں کو اغوا کر رہے ہو, دوسری طرف تم ہمارے لوگوں کو مسنگ کر رہے ہو, اور ان کو بے گناہ اٹھا کر غائب کر دیتے ہو. چار چار سال سے یہ مائیں بہنیں, کتنے خاندان ایسے جن کے ورثہ ہی مر گئے اپنے بیٹوں کے انتظار کے اندر. وعدے تو بڑے کیے گئے تھے, تین میٹنگوں میں تو میں بھی اسلام آباد میں موجود تھا, مجھ سے کہا تھا مولانا ہم کریں گے. ابھی آخری میٹنگ جو محرم میں ہوئی ہے اس میں بھی ہم نے کہا, ہماری کمیٹی بیٹھی ہے, مولانا حیدر عباس صاحب اس کو دیکھ رہے ہیں اور دیگر علماء کرام, ہم الگ نہیں, ہم سب ایک حصہ ہیں. ہر فورم پہ بات کی, ہم سے وعدہ کیا گیا ہمارے مسنگ پرسن کو باہر ظاہر کیا جائے, یہ ہمارا آئینی حق ہے. 90 دن کا قانون ہے کہ 90 دن بعد تحقیقات کر کے تم ان کو ظاہر کرو گے. تشیع کیا اتنی بڑی دہشت گرد ہو گئے ہم لوگ اس ملک کے اندر کہ غائب کر دیا, بتانے والا کوئی نہیں ہے. اور جو پاکستان کے غدار ہیں, جو بلوچستان میں پاکستان کے خلاف جنگ لڑ رہے ہیں, پاکستان کو, پاکستان کے غدار ہیں جنہوں نے اس ملک سے غداریاں کیے, ان کو جا کر جھپیاں مارتے ہو تم, ان کو سرکاری نوکریاں دیتے ہو, ان کو پروٹوکول دیا جاتا ہے. اور جو ملت آج تک اس ریاست کا حفاظت کر رہی ہے, تحفظ کر رہی ہے, ان کے جوانوں کو غائب کرنا تمہاری بدنیتی ہے. اگر ہم نے کچھ کیا تو بتاؤ تو صحیح بھائی, کیا کیا اس ملک کے اندر ہم نے؟ بعض لوگ کہتے فلاں جگہ گئے تھے, فلاں جگہ گئے تھے, جائیں گے بھائی, رسول کے روزے پہ حملہ ہوگا ہم کھڑے ہوں گے, ہماری ذمہ داری ہے, شرعی فریضہ ہے ہمارا. یہ باتیں نہ کرو, جو مسنگ پرسن ہیں ان کو ظاہر کرو. ابھی اٹھا لیے گئے, سی ٹی ڈی نے لوگ اٹھائے, چار چار سال جیل میں رکھے, غائب کر کے تم نے ان سے کیا کھوج لیا, کیا نکال لیا کہ ان کو دوبارہ اٹھا کر تم نے مختلف کیسوں میں ڈال دیا گیا, مختلف چیزوں میں ان کو ملوث کر کے ظاہر کر دیا گیا. اس نے اتنے مارے, اتنے مارے, لگتا ہے ایسا کہ پورے پاکستان میں قتل ہم نے کیے شاید. کیا تشیع کا چہرہ پیش کر رہے ہو؟ لیکن ہم نے صبر کیا, خاندان کو صبر دیا, ان کے ورثہ کو صبر دیا. ہم جانتے ہیں ہمارے لیے کتنی مشکلات ہیں, ہمارے لیے کتنی پریشانیاں ہیں, کیسے منہ کریں, سامنا کریں. مجھے تو سیدھی بات ہے, یہ جو مسنگ پرسن کے لوگ ہیں مجھے تو سامنے آتی ہے, شرم آتی ہے ان سے. बहुत बुरी सूरत हाल है, अब तक सूरत हाल है। मैं फिर कह रहा हूँ, हम भूले नहीं है किसी मिसिंग को, हम चलते रहेंगे, अपना सफर तय करेंगे। अभी वजीर दाखिला ने वहां वादा किया है, मैं देख लेता हूँ शेख रशीद साहब जो आपने वादा किया आप उस वादे को कितना निभाते हैं। हम तो आजमा रहे हैं लोगों को, बड़े बड़े लोगों को आजमाया है, इदारों को हमने आजमाया है, और हमने आईनी मुतालबा किया है, कोई गैर कानूनी मुतालबा नहीं किया। हमने कहा अगर मुजरिम है तो अदालतों में पेश करो ताकि वो अपनी सफाइयां पेश करे, और अगर मुजरिम है तो तुम्हारी तहकीकात मुकम्मल हो गई है तो उनको जाहिर करो। ये इनके घर वालों का हक है, नहीं दिया जा रहा, ये ज्यादती। और आखिरी बात सुनिए, और तीसरी बात ये है, एक तरफ हमने लाशें उठाए, एक तरफ हमारे लोगों को गायब किया जा रहा है, और तीसरी तरफ तुम हमें महदूद कर रहे हो, हमारी आजादारी को महदूद कर रहे हो, आजादारी के अंदर मदाखलत कर रहे हो, आजादारी के रास्ते में रुकावट पैदा कर रहे हो। नहीं मालूम आपको क्या हुआ इस मोहर्रम के अंदर? प्लांटेड काम हुआ, प्लांटेड काम, प्लांटेड लोग उतारे गए इस मुल्क में। मैं इस्लामाबाद में जब गया तो एक बड़े बड़े इदारे के सरबरा ने बैठ कर इजलास में कहा, $100 मिलियन अमरीकी लोगों ने खर्च किया है पाकिस्तान में शिया सुन्नी फसाद कराने के लिए, तो जिन्होंने डॉलर खाए हैं उनको बेनकाब करना तुम्हारी जिम्मेदारी है। सारी चीजें शियों के गले में डालते हो, और फिर अगर हम हुसैन की मोहब्बत में पहले पैदल निकलते तुम FIR काटते हो, शर्म नहीं आती तुमको? तुम्हें रसूल और आले रसूल का कोई खौफ नहीं है? आप जानते कितनी FIR है? नहीं मालूम सादा लोगों, मुहर्रम में बस मैदान में निकलकर शोर मचा के घरों में चले जाते हो। 80 FIR पैदल चलने वालों पर, जुलजना को डंडे मारे गए, ये बर्दाश्त नहीं कर सकते मुल्क में। ये किसी के बाप का मुल्क नहीं है, ये किसी के ताले आजमा का मुल्क नहीं है। मैं इस मुल्क में जहां चाहूं पैदल निकल कर मजलिस कर सकता हूं, मातम कर सकता हूं। ये कौन सा रियासत का कानून है? ये रियासत स्टेट पाकिस्तान इस्लामी स्टेट है, ये इस्लामी मुल्क है। तुम कायदे आजम के नजरिए से निराश कर रहे हो। कायदे आजम ने जब पाकिस्तान बनाया था तो कहा था इसमें तमाम मसालिक के लोग आजादी के साथ अपनी मजहबी रसूमात को अंजाम देंगे और रियासत मदाखलत नहीं करेगी। लेकिन अफसोस ये कि 80 FIR रियासत ने काटी, बेगुनाह लोगों पर। एक एक FIR में 5-5, 6-6 सौ आदमी है। एक सुबह के सुबह सिंध के इलाके के अंदर FIR काटी गई, 8,000 आदमियों ने मशी की इमाम हुसैन की मोहब्बत में FIR में काटा गया। 8,000 मर्द औरतें और बच्चे खंजर लेकर बाहर निकले थे। शर्म आनी चाहिए तुमको, शर्म आनी चाहिए कि तुम तशय्यो को कहां ले जाना चाहते हो, तुम तशय्यो के साथ क्या कर रहे हो। हम मुकाबला करेंगे, मुंह देंगे। अभी एक सियासी लीडर की बरसी हुई है, वजीर आला साहब बता रहा हूं, सियासी लीडर की बरसी हुई है, मेरे पास रिकॉर्ड मौजूद है, आऊंगा तुम्हारे दरवाजे पर, आऊंगा रिकॉर्ड लेकर तुम्हारे दरवाजे पर, FIR मारूंगा तुम्हारे दरवाजे पर। तुम्हारी अभी सियासी अखाड़ा तुमने घड़ी खैरों में लगाया, एक बरसी की तुमने वहां पर, और अपने लीडर से इजहार मोहब्बत करने के लिए सिंध के मुख्तलिफ अजला से लोग पैदल चले, उन्होंने सफर किया और घड़ी खैरों पहुंचकर, घड़ी खुदाबख्श पहुंचकर बरसी में शिरकत किए। कोई सियासी लीडर से मोहब्बत उनका हक है, उनका लीडर है, वो उनसे अकीदत करते। जब कोई दुनियावी लीडर से मोहब्बत करता है घर से पैदल, उसकी बरसी में शिरकत करता है, तो कोई FIR नहीं करती। लेकिन अगर मैं हुसैन हुसैन करता हुआ जहन्नुम के जुलूस में आता हूं तो तुम मुझ पर FIR करते हो? ये कौन सा मुल्क है, क्या पैगाम दे रहे हो तशय्यो को? लिहाजा भी हमने फैसला किया, बता रहा हूं आज आपको, किसी के दरवाजे पे भीख मांगने नहीं जाऊंगा। वादा किया था मुझसे, आया था मेरे घर पे वजीर आला का वक्त, वादा किया था मुझे FIR खत्म चाहिए। FIR तुम्हें लेनी पड़ेगी, FIR वापस होगी, चैन से नहीं बैठूंगा, ये कौन चैन से नहीं बैठेगी। 14 फरवरी को सख्त से मातम करते हुए निकलेगा पूरा सिंध। 80 FIR कटी है, तुम FIR काट के हमें डराना चाहते हो, हमें दबाना चाहते हो? हम तुम्हें बताएंगे जुलूस कैसे निकलते हैं, हम तुम्हें बताएंगे हमें अब्बास कैसे उठाकर लोग घर से निकलते हैं। 14 फरवरी को अब्बास का नाम उठाकर और सख्त से मातम करते हुए चलेंगे, और वजीर आला हाउस पर बैठकर तुम्हें बताएंगे कि तुम FIR कैसे वापस नहीं लोगे। तैयार रहिए, किसी फर्द के कहने पर ना आना, मादर हुसैन तुम्हारा इंतजार करेगी। ये मुल्क है, बुजदिलों की औलादें नहीं है कि बुजदिल होकर घर में बैठ जाएंगे कि जान का डर है बैठ जाएंगे। हम तो निकले इसलिए ढूंढ रहे अपनी मौत को कि कहां है मौत। डरने वाले नहीं है, हमें जिंदान से डराते हो, हथकड़ियों से डराते हो। अरे हमारी माँ तो जब पैदा होती है तो मन्नत की हथकड़ी हाथ पे पहनाती है, हमारी तरबियत वहां से माँ की गोद से हो रही है। हमने तो बचपन से ही हथकड़ियां बेड़ियां पहनी थी। आज तो वक्त आया है कि जालिम हुसैन की मोहब्बत में हमारे हाथों में हथकड़ियां डाले तो हम चूम कर कहेंगे मादर हुसैन का वारहना, हमने जिल्लत की जिंदगी से इज्जत के साथ जिंदान में जाने को बेहतर समझा है। लिहाजा पैगाम तैयार हो, वला तहनु वला तहमन, न खौफ जबा हो न दिल मलूल हो। किस चीज का खौफ है? हुसैन तुम्हारे साथ है, मादर हुसैन तुम्हारे साथ है। जिन औरतों का, जिस मकतब की खवातीन का ये जज्बा हो कि अपने छोटे छोटे बच्चों को सर्दी में लेकर बैठे, उस कौम से टकराओगे तुम? ये कोई सियासी पार्टी थोड़ी है कि उनके इस्तेमाल थोड़ी है कि जो सियासी पार्टियां सियासत मदार जो निकले हुए हैं, ये सियासी मसला नहीं है, ये मेरे नजरिए का मसला है, ये मेरे अकीदे का मसला है, ये तशय्यो की इज्जत और नामूस का मसला है। उस वक्त तक घर में नहीं बैठेंगे जब तक तुम शोदा के लवाइकीन के मुतालबा तस्लीम नहीं करोगे। और अभी तो यहां बैठे हैं, अभी तो यहां बैठे, मेरी मौलाना से बात हो रही थी अदर अब्बास से, यहां बैठे। हमारे लिए तुम्हारा गवर्नर हाउस दूर नहीं है, इस ऑप्शन पे भी सोच रहे हैं। तुम्हारे लिए होगा कोई रेड जोन, हमारे लिए कोई रेड जोन नहीं है। हमने तो यजीद के रेड जोन में इमाम सज्जाद ने मातम करके बताया था कि हमारे लिए कोई रेड जोन नहीं है, जब तुम्हारे दरवाजे पर आएंगे तो तुम्हारे लिए मुश्किल हो जाएगी। लिहाजा वजीर आजम साहब से मुतालबा कर दो, पहुंच जाइए शोदा का, शोदा से किए जो वादे उसको पूरा कीजिए। और अकेला ना आइए, आगे से इंस्ट्रक्शन लेके आइएगा कि क्या करना है। बलूचिस्तान में बहुत कुछ हो गया, जायरीन को उतार उतार के मारा, मेरा जायर परेशान है, ज्यादती कर रहे हैं जायरीन के साथ। तुम इस मुल्क के अंदर रियासत मदीना है, मैं करबला जियारत करने जाता हूं, इतनी सिक्योरिटी 10-10, 20-20 दिन मुझे रसुआ किया जाता है, बॉर्डर के ऊपर रास्ते के अंदर इतना रसुआ किया जाता है, मैं हुसैन की जियारत के लिए जाता हूं। लेकिन अगर कोई सिख अपने पाकिस्तान में आकर बुजुर्गों के मजार पे जाए तो तुम करतारपुर की राहदारी बनाते हो, उनको प्रोटोकॉल देते हो और बड़ा उनके लिए इकदाम करते हो। अगर कोई अपने बुजुर्ग की जियारत के लिए सिख पाकिस्तान में आए उसका हक है, उसको इतना प्रोटोकॉल देते हो। अगर मैं नवाज रसूल की ज़ियारत करने जाता हूं तो पूरे रास्ते तो मुझे ज़लील करते हो। तुम ये करो पाकिस्तान में मेरे साथ, हमें ऐसा नहीं कि मालूम नहीं है। अब एक कानून का ड्रामा रचाया जा रहा है ज़ायरीन को रोकने के लिए, डर गए करबला की मशी से, खौफ ज़दा हो गए कि दुनिया का सबसे बड़ा इज्तिमा करबला में कैसे जमा होता है, कैसे हुसैन की मोहब्बत में पूरी दुनिया समट कर करबला की जमीन पर आ जाती है। अब कानून बनाओ, ड्रामे किए जा रहे हैं, ये हो रहा है वो हो रहा है। मैं जूते की नोक पर रखता हूं तुम्हारे कानून को, वो कानून जो करबला के रास्ते में, हुसैन की जियारत के रास्ते में रुकावट बनेगा, हमारी कौम उसे तस्लीम करने के लिए तैयार नहीं है, नहीं तैयार है उसके लिए। तो लिहाजा ये चंद बातें थी जो मैंने आपकी गोश गुजार कराई। गाफिल मत रहो, रोज सोशल मीडिया पे बहुत सारे काम करते हो, इधर उधर की बातें करो, कौमी मसाइल उठाओ लोगों को, कौमी मसाइल लोगों को बात बताओ कि तशय्यो के साथ क्या हो रहा है दुनिया में, तशय्यो के साथ क्या किया जा रहा है। आपकी आंख में धूल झोंक कर इसराइल को तस्लीम करने की बात की जा रही है, इस मुल्क में इसराइल को तस्लीम करेंगे? अभी शिया मरे नहीं है इस मुल्क में,
ہم اسرائیل کو تسلیم کر لیں گے, اور اگر کسی کونے سے کوئی بات شروع ہوئی ہے اسرائیل کو تسلیم کرنے کی, اسرائیل کو تسلیم کرنے کی بات, مسئلہ یہ ہے اگر پاکستان نے اسرائیل کو تسلیم کیا تو تم نے گویا قائد اعظم کی فکر سے انحراف کیا, قائد اعظم محمد علی جناح کے وژن سے اختلاف کیا تم نے, اس لیے کہ قائد اعظم محمد علی جناح نے کہا تھا اسرائیل ایک غاصب ریاست ہے, پاکستان اسے تسلیم نہیں کرے گا. اگر پاکستان نے اسرائیل کو تسلیم کرنے کی کوشش کی تو شیعہ نہیں امت مسلمہ میدان عمل میں نکلے گی, ہم سب نکلیں گے. لہذا ابھی تک تو بیان صحیح آ رہے ہیں, لیکن چند بیٹھ گئے اینکر آ کر, کوئی اسرائیل کے نمک خوار نمک روٹیاں حلال کرنے کے لیے کچھ اینکر بھی آ چکے ہیں, کچھ سیاستدان بھی آ چکے ہیں, یہ قابل قبول نہیں ہے, یہ پاکستان ہے, یہاں اسرائیل کو قبول نہیں کیا جائے گا. اور اگر اسرائیل کو قبول کرو گے, اسرائیل ایک غاصب ریاست ہے جنہوں نے فلسطینیوں پہ ظلم کیا, جنہوں نے فلسطینیوں پہ قبضہ کیا ہے, غاصب ہے. اگر تم اسرائیل کو تسلیم کرو گے تو پھر کشمیر کا کیا کرو گے؟ کشمیر اور اسرائیل کا مسئلہ ایک ہی ہے, اگر وہاں پر اسرائیل نے غاصبانہ حکومت قائم کی ہے, غصب کیا لوگوں کا حق, تو انڈیا نے بھی کشمیریوں پر ظلم کیا اور غاصبانہ تسلط ہے. اگر اسرائیل کو تسلیم کرو گے تو پھر تمہیں کشمیر کے محاذ سے بھی ہاتھ اٹھانا پڑے گا, اور یہ پاکستان کی عوام کو قبول نہیں ہے کہ ہم اپنے کشمیری بھائیوں کو تنہا چھوڑ دیں. اس مشکل کی گھڑی میں اگر انڈیا نے کشمیر کی طرف آنکھ اٹھا کر دیکھا تو خدا کی قسم اہل بیت کے ماننے والے اتنی طاقت رکھتے ہیں, آنکھیں پھوڑنا بھی جانتے ہیں اور آنکھیں نکالنے کی بھی طاقت رکھتے ہیں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.